سورت التوبہ کی آیت نمبر ہے جی، آیت نمبر 13 اور آیت نمبر 14 اور آیت نمبر 15۔ آیت نمبر 13، بس آیت نمبر 13، اس کا ترجمہ مختصر تشریح کے ساتھ انشاءاللہ العزیز آج پڑھیں گے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الا تقاتلون قوما نکثوا ایمانهم وهموا باخراج الرسول وهم بدؤوكم اول مره اتخشونهم فالله احق ان تخشوه ان كنتم مؤمنين۔ صدق اللہ العظیم۔ اللہ جل شانہ نے سورت کی ابتدا میں ابتدائی آیات میں، جن کا نزول فتح مکہ کے کچھ دنوں کے بعد ہوا تھا، اعلان فرمایا تھا کہ بس اب کافروں مشرکوں کے سامنے یہ اعلان کر دیا جائے کہ اللہ اور اس کے رسول ان سے بیزار اور بری ہیں، اور اس سلسلے میں تمہارے جو ان کافروں مشرکوں سے معاہدے پہلے ہوئے تھے وقتی امن کے لیے، صلح کے لیے، ان تمام سے دست برداری کا اعلان کیا جاتا ہے۔ یہ اعلان تھا، اور اللہ جل شانہ نے فرمایا تھا کہ غور سے سن لو، 4 مہینے تک تم کو اجازت ہے حرم کے ارد گرد حجاز کے اندر چلنے پھرنے کی، 4 مہینے کے بعد بس ہم تمہیں برداشت نہیں کریں گے، یہاں سے نکل جاؤ۔ اللہ نے اس خطے کو مرکز اسلام کے لیے منتخب کر دیا ہے، اور مرکز کے اندر یا تم ماننے والے ہوں گے، مان کر رہیں گے، اور اگر نہیں رہتے مان کر کے تو پھر ان کو یہاں سے نکلنا پڑے گا، کیونکہ مرکزیت کے لیے یہ ضروری چیز تھا، اعلان کر دیا تھا۔ چنانچہ یہ اعلان حضور صلی اللہ علیہ وسلم کی جانب سے لے کر کے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سن 9 ہجری کے اندر 300 صحابہ رضی اللہ تعالیٰ عنہم کو لے کر کے حضور صلی اللہ علیہ وسلم کے حکم سے ان کو حج کرانے لے کے جا رہے ہیں۔ سن 9 ہجری کے اندر عرفات کے میدان میں حج کے دوران، چونکہ باقی کافی سارے عرب کے افراد آیا کرتے تھے، تو حضرت علی رضی اللہ تعالیٰ عنہ اور حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اور بھی کچھ حضرات ہیں، انہوں نے ان اعلانات کو برسر عام عرفات کے میدان میں ہزاروں کے مجمع کے اندر دہرایا ہے کہ بس 4 مہینے کی اجازت ہے، 4 مہینہ چل پھر لو، اپنا انتظام کر لو، اور سب سے اچھی بات ہے کہ مسلمان ہو جاؤ، توبہ کر لو کفر و شرک سے، نماز قائم کرنی شروع کر دو، زکوٰۃ دو، اگر ایسا کرو گے تو تم ہمارے بھائی ہو، اور اگر ایسا نہیں کرو گے تو یہاں سے نکل جاؤ، یہ مرکز ہے، اللہ نے قیامت تک کے لیے بطور مرکز کے اس خطے کو قبول کر لیا ہے۔ یہ بھی اعلان ہوا تھا کہ آئندہ کوئی مشرک کعبۃ اللہ کا طواف نہیں کرے گا 4 مہینے کے بعد، اور کوئی ننگا طواف نہیں کرے گا۔ اس طرح کے کئی خصوصی اعلانات حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کی عمارت کے اندر، جو صحابہ 300 صحابہ رضی اللہ تعالیٰ عنہ نے حج کیا تھا سن 9 ہجری میں، اس کا اعلان کروا دیا۔ پھر آگے والی آیات میں سمجھایا تھا کہ اے مسلمانوں، جب یہ مہلت والے مہینے گزر جائیں تو پھر نرمی نہیں کرنی ہے، فرمایا تھا کہ ان کے لیے پھر ان کو پکڑو، اگر یہاں آتے ہیں تو ان کا محاصرہ کرو، हर घात की जगह में इनके लिए बैठो। हाँ, तौबा कर ले तो तुम्हारे मुसलमान भाई हैं, वरना इनको इनको छोड़ना नहीं है। और एक बात दरमियान में और भी फरमाई थी कि हाँ, अगर कोई इनमें से आदमी शरारत के तौर पर नहीं आता बल्कि दीन को समझने के लिए आता है, दीन फहमी के लिए आता है, कुरान को समझने के लिए आता है, तो फिर उसको अमन देना है, उसको आने देना है। और सिर्फ आने नहीं देना बल्कि उसके सामने अल्लाह का कलाम पेश करना है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का तरीक़ा पेश करना है, और फिर बाद में उसको इत्मीनान के साथ उसके मकाम तक भी पहुँचाना है। क्योंकि ये शख्स जो आया है वो लड़ने के लिए नहीं आया है, दीन को समझने के लिए आया है, लिहाजा उसके साथ खूब नरमी करनी है। उमूमी तौर पर सख्ती वाले ऐलान के बावजूद इसके साथ नरमी करनी है, पनाह देनी है, और फिर इसको अपने अमन तक पहुंचाना है। और ये इस वजह से ज़रूरी है कि ला इल्म कौम है, क्या पता किसी के दिल में कोई शुबा हो, शुबे के अंदर मारा जाए, नहीं, उस शुबे को तुम दूर करो, इल्मी तौर पर उसको मुतमईन करो, फिर उसको अपनी जगह पर पहुंचा भी दो। ये जुमला बड़ा अजीब है, ये नहीं कि नहीं मानता, इसमें दलील दे दी, अब घेर लिया कि अब तो तुम दलील भी नहीं मानते ना, तब छोड़ेंगे नहीं तुम्हें। नहीं नहीं, फरमाए कि वबलीगु मामन, अबलीगु मामना, फिर ऐसा शख्स जो उस दीन समझने के लिए आया है, इसको वापसी पर इसके मकाम, इसके इत्मीनान की जगह पर पहुंचाओ, किराया भी उसको दो, भाई तुमने सुन लिया ना, ये पैसे भी लो, जाओ अपने घर जाओ, अच्छी तरह सोच लो। हाँ, उसके बाद फिर अगर आए फिर पकड़ा जाएगा, ये समझाया था। फिर आगे जो है समझाया था कि हम जो तुम्हें कह रहे हैं कि इनका अहद मुआहदा ख़त्म कर दो, कुछ दिनों में कुछ लोगों के दिल में है कि शायद कुछ नरमी हो जानी चाहिए, क्या पता ये हमारे पास आए और रहें तो ईमान ले। फरमाया नहीं नहीं, मरकज़ के अंदर नहीं रखना है, मरकज़ के अंदर इनको नहीं रखना है। फिर फरमाया कि मुश्रिकीन का अहद कैसे रह सकता है, ये तो ऐसे हैं, अल्लाह दिल की बात बता रहे हैं, इनके दिलों में तो तुम्हारे ख़िलाफ़ इतना बुग़्ज़ है कि अगर खुदा न खास्ता इनको गलबा मिल जाए तो ना कोई रिश्तेदारी का ख्याल करेंगे और ना कोई ज़िम्मेदारी का, और ये तुम्हें अपनी ज़बानों से, चर्ब ज़बानी से तुम्हें राज़ी करने की कोशिश कर रहे हैं, लेकिन इनके दिल मुनकिर हैं, हमें खूब अच्छी तरह पता है, अंदर से ये ख़ार खाए बैठे हुए हैं, लिहाजा रू रियायत की बात ना सोचना। आज की आयत जो है उसमें फरमाया, एक और अंदाज में तरगीब दी कि इनसे लड़ना है, इनसे क़िताल करना है, या तो ईमान ले आए या यहाँ से चले जाएं, अगर नहीं बाज आते तो उनके मुकाबले में आना है। और पहले तैयारी का हुक्म आ गया था सूरतुल अनफाल के अंदर पहले कि अईदुल्हुम मसतातु मिन कुव्वा, अब मौका आ रहा है उसके इस्तेमाल का। चुनांचे तर्जुमा देखें, फरमाया अला तुकातिलून, असल में बाज़ लोगों की तबीयतें ऐसी होती हैं कि देखने से ऐसा लगता है कि अजी इंतहाई मुरंजा मुरंज और शफ़क़त व रहमत से इनका दिल भरा हुआ, लड़ने के लिए बिल्कुल तैयार नहीं, ऐसे होती है तबीयतें बाज़ की। अल्लाह में यह फरमाते हैं कि ऐसी नहीं, उनके जराइम पर नज़र करो, तुम खुद मैदान में आओगे, इनके ये जराइम है, इनके ये जराइम है, अल्लाह के नबी को जलावतन करने की कोशिश की, अल्लाह के नबी को शहीद करने की कोशिश की, आपको निकलने पर मजबूर किया, तुमने मुआहदा किया, इन्हें तोड़ा, तुम्हारे दोस्तों पर इन्होंने हमला किया, फिर अब क्या वजह है कि तुम सोचते हो कि जी अमन होना चाहिए और आने दो इनको, और यूँ सोचो कि इन पर पाबंदियाँ ना लगाई जाएँ। फरमाया ऐसी बात नहीं सोचना, अल्लाह ने अजीब तरगीब दी, फरमाया तर्जुमा देखें, अला क्या हो गया तुमको, क्यों नहीं, खबरदार हो जाओ, अला तो कातिलून, क्यों नहीं तुम क़िताल करते, कौमन ऐसी कौम से, नकसु ऐमान हम जिन्होंने अपने अहद को तोड़ा, वहम्मू बे अखराज रसूल और इन्होंने तजवीज़ की रसूल सल्लल्लाहु अलैहि वसल्लम को जिला वतन करने की, वहम बदाउकुम और इन्होंने ख़ुद तुमसे छेड़ निकाली, अव्वल मर्रतिन पहली दफ़ा खुद छेड़ निकाली है, अतख्शौनहुम, अल्लाह फरमाते हैं क्या इनसे डरते हो कि नुकसान हो जाएगा, अतख्शौनहुम क्या तुम इनसे डरते हो कि इनके पास साजो सामान है, जमीयत है, तो सुनो, फल्लाहु अहक्कु, अल्लाह ज़्यादा हकदार हैं, ان تخشو کہ اللہ سے تم ڈرو ان کی نافرمانی کرنے سے. ان کنتم مؤمنین اگر تم صاحب ایمان ہو تو اللہ زیادہ حقدار ہیں کہ اللہ کا خوف کھاؤ, اللہ کے حکم سے سرتابی نہ کرنا. اللہ کہہ رہے ہیں ان کو نکالو, فارغ کرو مرکز کو ان کی ذات سے, لہذا مان لو اللہ زیادہ حقدار ہیں, ان سے ڈرو, ان کی جمعیت سے اور ان کے اسلحہ سے ان کے اسباب سے نہ ڈرنا. تین باتیں کی اللہ میاں نے. نکثو ایمانہم, کیوں نہیں لڑتے تم جنہوں نے اپنا عہد توڑا. اس میں اشارہ ہے صلح حدیبیہ کے موقع پر آپ صلی اللہ علیہ وسلم نے ان سے عہد کیا تھا, معاہدہ کیا تھا, تو انہوں نے وہ معاہدہ خود ہی توڑا تھا. کیسے توڑا تھا, کئی دفعہ تفصیل آئی کہ بنو بکر ہیں, انہوں نے بنو خزاعہ پر حملہ کیا, ان کو لوٹا مارا, تباہی مچائی, حرم میں بھی ان کو پناہ نہیں دی. اور بنو بکر کا تعاون ان قریش نے خفیہ طور پر اسلحہ کے ذریعے اور اپنے جوانوں کے ذریعے کیا تھا, تو انہوں نے پہلے معاہدہ خود ہی توڑا ہے. کیوں نہیں لڑتے, یہ تو معاہدہ توڑنے والے ہیں, تمہارے دل میں شفقت آ رہی ہے, محبت آ رہی ہے کہ رشتہ دار ہیں. اچھا فرما وہم و بے اخراج رسول, ان لوگوں نے تجویز کی تھی حضور صلی اللہ علیہ وسلم کو جلا وطن کرنے کی, یہ پیچھے جاؤ, سارے دار الندوہ میں بیٹھے ہوئے ہیں بڑے بڑے کفار کے سرغنہ, سب کہتے ہیں کہ ان کو جو ہے یہاں سے جلا وطن کر دیا جائے. وہ تو شیطان تھا, اس نے کہا تھا نہیں نہیں جلا وطن کر دو گے تو وہاں باہر جا کر اور کام خراب کر دیں گے, پھر کیا ہوگا. پھر ابو جہل نے کہا تھا کہ ان کو تو نعوذ باللہ شہید کر دیا جائے. اللہ فرما رہے ہیں تمہیں کیا ہو گیا, سستی دکھا رہے ہو, حالانکہ انہوں نے تو اللہ کے نبی صلی اللہ علیہ وسلم کو جلا وطن کرنے کی تجویز کر لی تھی. اور پھر فرما بہم بدعوکم اول مرہ, اور انہوں نے تم سے خود جنگ کے لیے چھیڑ چھاڑ کی. اس میں اشارہ غزوہ بدر کی جانب, کہ یہ نکلے تھے اپنے قافلے کی حفاظت کے لیے اور قافلہ تو امن کے ساتھ جا رہا تھا, واپس پیغام بھی آ گیا کہ بس واپس آ جاؤ, لیکن انہوں نے کیا کہا تھا کہ نہیں جی نہیں, اب تو مدینہ کے قریب جا کر کے 3 دن تک عیش و نشاط کی مجلس سجائیں گے, ہاں جی ہمارے پاس گانے والیاں ہیں, ڈھول بھی ہے, بجائیں گے, شراب پئیں گے, دوسروں کو پلائیں گے, مال لے کر آئے تھے کہ عیاشیوں میں لٹائیں گے, مال لے کر آئے تھے. تو فرمایا کہ ایسے ان کے جرائم ہیں, کیا ان کے بارے میں سوچتے ہو کہ اب ان کو اجازت دے دی جائے آنے جانے کی یہاں پر حرم کے اندر, حدود حرم میں مرکز کے اندر؟ یہ نہ سوچو. کیا ہو گیا, تم لڑتے نہیں ہو, تم نے لڑنا ہے ان سے, ان کو یہاں سے نکالنا ہے. اور ویسے بھی سیاسی طور پر یہ بہت بڑی حکمت عملی ہوتی ہے کہ مرکز کے اندر خلفشار نہ ہو اور مرکز کے اندر ہم آہنگی والے اور ذہنی طور پر ایک رخ پر چلنے والے شروع موجود ہوں تو پھر باہر کام چلتا ہے, اور اگر وہاں اختلاف ہو جائے, وہاں مار کٹائی ہو جائے تو پھر آگے جو کام ہوتا ہے وہ سارا کا سارا ٹھپ اور بند ہو جائے کرتا ہے. تو یہ حکمت عملی اللہ فرما رہی ہے, یہاں سے نکالو ان کو, آئندہ کے لیے پابندی لگاؤ ورنہ یہ خراب کریں گے. اور ایسی وہ جہاں بھی ایسا ہوتا ہے نا, مرکز میں خلفشار ہو جائے نا, کام ٹھپ ہو جاتا ہے, رک جاتا ہے سارا. آگے اللہ جل شانہ نے جہاد کی ایک حکمت بیان کی ہے جس کو سارے مفسرین حضرات کہتے ہیں کہ جہاد کی اصل حکمت یہی ہے, کیوں اللہ نے جہاد کو مشروع کیا, جس کو انشاءاللہ کل پڑھیں گے. اللہ جل شانہ سے دعا ہے اللہ پاک ہمارے دلوں کے اندر بھی قتال فی سبیل اللہ اور جہاد فی سبیل اللہ کا جذبہ پیدا فرمائے, اللہ کفر سے نفرت نصیب فرمائے, شرک سے نفرت نصیب فرمائے, اور اللہ جل شانہ اپنی ذات سے محبت, اپنے خاص بندوں سے محبت اور آپس میں تعلق و رواداری نصیب فرمائے, اور اللہ ہم سب کو اپنے دربار میں قبول فرما لے.